रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारको 100 दिन पूरा, शासकीय सुधारका लागि तोकिएका 100 बुँदे कार्यसूचीको 80% भन्दा बढ़ी कार्यान्वयन भएको सरकारका प्रवक्ताको भनाई। सहकारीको ऋण उठाउनका लागि विधेयकमा केही कड़ा प्रावधान राख्नु परेको सहकारी मन्त्री प्रतिभा रावलद्वारा स्पष्ट। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डको 92% काम सम्पन्न। भेनेजुएलामा आएको भूकम्पमा परि 50,000 भन्दा बढ़ी मानिस अझै बेपत्ता। र फिफा विश्वकप अन्तर्गत आजदेखि अन्तिम 16 खेलहरू शुरू हुँदै आज राति 11:15 क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुँदै। सरकारले 100 दिनको अवधिमा सरकार गठन हुँदा घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्यसूची कार्यान्वयनको प्रगति 80% भन्दा बढ़ी रहेको जनाएको छ। सरकार गठन भएको 100 दिन पुगेको अवसरमा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 100 बुँदे कार्यसूचीका मध्ये 70 बुँदा कार्यान्वयन भइसकेको, 17 बुँदाको प्रगति 80% भन्दा बढ़ी रहेको र बाँकी 13 बुँदाको प्रगति 60% वा त्यसभन्दा कम रहेको जानकारी दिनुभयो। सरकारले गएको चैत 13 गते सरकारको कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउन शासकीय सुधारका 100 बुँदे कार्यसूची सार्वजनिक गरेको थियो। शिक्षा मन्त्री पोखरेलले सरकारले यस अवधिमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन र सुशासन कायम गर्न जोड़ दिएको र 100 दिनको अवधिमा 700 भन्दा बढ़ी कार्यालय र निकायहरूको अनुगमन गरी आवश्यक कार्यवाही अगाडि बढ़ाइएको बताउनुभयो। सरकारको 100 दिनको उपलब्धि सार्वजनिक गर्दै शिक्षा मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर 18 वटामा कायम गरिएको र त्यसबाट वार्षिक करिब 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने अनुमान रहेको बताउनुभयो। मन्त्री पोखरेलले सरकारले अन्य संरचनाहरू खारेजी र समायोजन आदिबाट खर्च कटौती गरी कार्यक्षमता बढ़ाउने जनाउँदै राजनैतिक दल निकट ट्रेड युनियन विद्यार्थी संगठन खारेजी लगायतका सुधारात्मक कार्यबाट पनि सकारात्मक सन्देश गएको बताउनुभयो। सरकारले सार्वजनिक प्रशासनलाई निष्पक्ष, प्रभावकारी र जवाबदेही बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 मार्फत निजामती सेवा ऐनमा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गर्दा निजामती कर्मचारी र नागरिकमा समेत सकारात्मक सन्देश प्रवाह भएको मन्त्री पोखरेलले बताउनुभयो। यस्तै सरकारले विगतमा भएका भ्रष्टाचारको छानबिनका लागि गठन गरेको सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी प्राप्त भएको तथा रावल आयोग लगायतका विगतका विभिन्न आयोगहरूको सिफारिश कार्यान्वयनको प्रक्रिया अगाडि बढ़ाएको शिक्षा मन्त्री पोखरेलले बताउनुभयो। सरकारको 100 दिनमा नीतिगत सुधार अन्तर्गत विभिन्न 17 वटा कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याएको, 14 वटा विधेयकको तर्जुमा गर्नुका साथै यसका लागि सहमति प्रदान गरेको र 7 कार्ययोजना, 1 कार्यढाँचा तथा 14 वटा अध्ययन प्रतिवेदन तयार गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले सन् 2035 सम्ममा विद्युतको कुल जड़ित क्षमता 28,500 मेगावाट पुर्याउने र विद्युत निर्यात क्षमता 15,000 मेगावाट पुर्याउने गरी ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति तयार भएको बताउनुभयो। यस्तै समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता र शोध भर्न प्रक्रियालाई व्यवस्थित बनाउन यस सम्बन्धी कार्यविधि जारी गरी हालसम्म 10 वटा सहकारी संस्थाका 1,755 जना साना बचतकर्ताको करिब 2 करोड़ भन्दा बढ़ी बचत रकम फिर्ता गरिसकेको मन्त्री पोखरेलले बताउनुभयो। यसै सरकारले 100 दिनको अवधिमा सरकारी सेवा घर घर भन्ने अभियानलाई मूर्त रूप दिई हुम्ला र भोजपुर बाहेक सबै जिल्लामा राहदानी घर दैलोमा पुर्याउने कार्यको थालनी गरेको मन्त्री पोखरेलले बताउनुभयो। पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले हालसम्म 2,06,000 भन्दा बढ़ी राहदानी हुलाक मार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयसम्म ढुवानी गरिएको र 5,700 भन्दा बढ़ी राहदानी सेवाग्राहीको घर दैलोमा पुर्याइएको जानकारी दिनुभयो। यसले सरकारले 100 दिनको अवधिमा सेवा प्रवाहलाई प्रभावकारी र नागरिक मैत्री बनाउन फ्रन्ट डेस्कमा काम गर्ने 500 भन्दा बढ़ी कर्मचारीलाई तालिम दिएको, कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा नम्बर र सोको प्रमाणपत्र सोही कार्यालयको साथै 120 स्थानीय तहबाट स्थायी लेखा नम्बर सहित करदाता सेवा प्राप्त गर्न सक्ने प्रबन्ध गरिएको, 23,75,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र छपाई सम्पन्न भएको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले बताउनुभयो। राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। यसअघि बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाब दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले मुलुकलाई फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको ग्रे लिस्टबाट हटाउन सरकार प्रतिबद्धताका साथ लागेको बताउनुभयो। त्यस्तै उहाँले एफएटीएले दिएको सुझाव कार्यान्वयन नभएको अवस्थामा नेपाल कालो सूचीमा पर्ने सम्भावना रहेकाले त्यसको गम्भीरतालाई ख्याल गरी सहयोग गरिदिन मन्त्री डाक्टर वाग्लेले आग्रह गर्नुभयो। त्यसै गरी राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट प्रस्ताव पेश गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले पूर्वाधार निर्माण तीव्रतर गतिमा अगाडि बढ़ोस् भन्ने चाहनाका साथ सरकारले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गरेको बताउनुभयो। त्यसै गरी राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज नहुने बताउनुभयो। उहाँले सहकारीबाट ऋण लिएकाबाट रकम असुल उपर गर्न सरकार कठोर नभएको खण्डमा बचतकर्ताको रकम फिर्ता गर्न अप्ठ्यारो हुने भएकाले ऋण उठाउनका लागि केही कड़ा प्रावधान राखिएको स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक अषाढ 22 गते सोमबार दिउँसो 12:15 बस्नेछ। रेडियो नेपालबाट राति 9 समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले यही असार 29 गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजाने भएको छ। हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने विभागले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनैतिक सल्लाहकार एवं संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले यही असाढ मसान्तरभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेक कोशिश गरिए पनि पार्टी बचाउन नसकिएको बताउनु भएको छ। एमालेको बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी र नेतृत्वमाथि पटक पटक चौतर्फी आक्रमण हुने गरेको उल्लेख गर्दै विगतमा 2/3 बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोशिश गरिए पनि असफल भएको जानकारी गराउनुभयो। गृहमन्त्री सुदन गुरूङले सीमा सुरक्षा र प्रहरीका भौतिक पूर्वाधार सुधारमा सरकार केन्द्रित रहेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरूङले विभिन्न जिल्लास्थित प्रहरी कार्यालयका जीर्ण भवन तथा भौतिक पूर्वाधार सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सड़कको सम्पूर्ण कालोपत्री तथा ढलान सड़क निर्माण सम्पन्न भएको छ। आयोजनाको पूर्वी खण्डमा मुख्य खण्डको सड़कको कालोपत्रे र ढलान सड़क निर्माण सम्पन्न भइसकेको र अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्र बाँकी रहेको नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। उहाँले यो सँगै सड़क आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको बताउनुभयो। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ साङ्गे तडा स्थित कर्णाली राजमार्गमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेर बेपत्ता गाड़ी तथा यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट गोताखोर टोली खटिएको छ। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ नेतृत्वको चार सदस्यीय गोताखोर सहितको टोली आज घटनास्थल पुगेर बेपत्ता गाड़ी र यात्रुको खोजी गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेश थापाले जानकारी दिनुभयो। उहाँका अनुसार टोलीले पानीमुनि तथा भेलमा खोज्नका लागि प्रयोग हुने सोनार क्यामेरा र चुम्बक म्याग्नेट लगायतका उपकरणको सहयोग लिनेछ। भोजपुरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका नौवटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएपछि जिल्लालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। यसै गरी बैतडीलाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको संख्या 2,645 पुग्नुका साथै 12,666 जना घाइते भएको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जार्ज रोड्रिगेजले बताउनु भएको छ। अस्थायी शिविरका लागि कमाण्ड सेन्टरका प्रमुख समेत रहेका रोड्रिगेजले टेलिग्राम मार्फत 6,462 जनालाई उद्धार गरिएको र 86,117 परिवारले सहायता प्राप्त गरेको बताउनुभयो। भूकम्पमा परि अझै 50,000 भन्दा बढ़ी मानिस हराइरहेकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। भूकम्पमा परि करिब 1,000 भवनहरू क्षतिग्रस्त भएका छन्।
गएको असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीका कारण क्षतिग्रस्त बनेको 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजना मर्मत सम्भारको काम 75% भन्दा बढ़ी सम्पन्न भएको छ। बाढ़ीपछि पुनर्निर्माण सम्पन्न भएसँगै राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार 74 मेगावाट मात्र उत्पादन शुरू गरिएको आयोजनाले जनाएको छ। नेपाल चीन सीमा स्थित भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरिएको यो आयोजना नेपालको महत्वपूर्ण जलविद्युत आयोजना मध्ये एक हो। गत वर्षको बाढ़ीका कारण आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै पुनः सञ्चालनको अवस्थामा पुग्नु आफूहरूको लागि सकारात्मक उपलब्धि भएको जलविद्युत केन्द्रका प्रमुख सन्तोष अधिकारीले बताउनुभयो। बाढ़ीका कारण आयोजनामा 3.5 अर्ब भन्दा बढ़ीको क्षति पुगेको कम्पनीको अनुमान छ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको हालसम्ममा कुल बजेटको 47.20% खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलका अनुसार चालू आर्थिक वर्षका लागि 38.91 अर्ब रूपियाँ बजेट विनियोजन गरिएकोमा जेठसम्म 18.36 करोड़ 48 लाख रूपियाँ बजेट खर्च भएको छ। विनियोजित बजेट मध्ये चालू खर्चतर्फ 50.67% अर्थात 7.02 करोड़ 20 लाख रूपियाँ र विकास निर्माणसँग जोडिएको पुँजीगत खर्चतर्फ 44.92% अर्थात 10.54 करोड़ रूपियाँ बजेट खर्च भएको छ। आर्थिक वर्षको अन्तिम महिना असारमा भुक्तानीको चाप बढ्ने भएकाले यो खर्चको दर बढ्न सक्ने प्रदेश लेखा नियन्त्रकको कार्यालयका प्रमुख नारायण प्रसाद पौडेलले बताउनुभयो।
उहाँ हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेल समाचार।
फिफा विश्वकपको जारी संस्करणको अन्तिम 16 समीकरण पूरा भएको छ। शनिबार बिहान दुई खेल सकिएसँगै विश्वकपको अन्तिम 16 समीकरण पूरा भएको हो। शनिबार अर्जेन्टिनाले केप भर्डेलाई 3-2 पराजित गर्दै फिफा विश्वकप 2026 अन्तिम 16 स्थान बनाएको छ। रोमाञ्चक अन्तिम 32 खेलमा अफ्रिकाको सानो टापु राष्ट्र केप भर्डेले अतिरिक्त समयको अन्तिम क्षणसम्म अर्जेन्टिनालाई चुनौती दिएको थियो। के खेलको 111 मिनटमा क्रिस्टियन रोमेरोको हेड गोलमा परिणत भए अर्जेन्टिनाले 3-2 अग्रता बनाएको थियो। मेस्सीले खेलको 29 मिनटमा गोल गर्दै अर्जेन्टिनालाई शुरूआती अग्रता दिलाएका थिए। केप भर्डेका सिडनी लोपेज काब्राल र डेरोय डुआर्टेले 2 बराबरी गोल गर्दै अर्जेन्टिनालाई दबावमा राखेका थिए। अब अर्जेन्टिनाले क्वार्टर फाइनल प्रवेशका लागि इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टले यसअघि अस्ट्रेलियालाई ट्राइब्रेकरमा हराउँदै अन्तिम 16 स्थान बनाएको थियो। विश्वकपमा पहिलो पटक सहभागी भएको केप भर्डेको यात्रा भने निकै सम्झना लायक रह्यो। 40 वर्षीय गोल रक्षक भोजिनाको उत्कृष्ट प्रदर्शनमा टोलीले स्पेन उरुग्वे र साउदी अरेबियासँग अप्रत्याशित बराबरी नतिजा निकाल्दै नकआउट चरणमा स्थान बनाएको थियो। विश्वकपको नकआउट चरण पुग्ने सबैभन्दा सानो राष्ट्रको कीर्तिमान पनि केप भर्डेले बनाएको छ। अर्जेन्टिना विरूद्धको खेलमा भोजिनाले 10 महत्वपूर्ण बचाउ गरे, जसमध्ये 5 बचाउ मेस्सीका प्रहार थिए। उनको उत्कृष्ट प्रदर्शनका बावजुद केप भर्डेको ऐतिहासिक यात्रा अन्तिम 32 टुंगिएको छ। शनिबारै भएको अर्को खेलमा कोलम्बियाले घानालाई 1-0 पराजित गर्दै अन्तिम 16 चरणमा प्रवेश गरेको छ। यस खेलसँग अन्तिम 32 सबै खेल सकिएका छन् र कोलम्बिया अन्तिम 16 चरणमा पुग्ने अन्तिम टीम बन्यो। कान्सास सिटीमा भएको खेलमा कोलम्बियाका लागि एकमात्र गोल जोन एरिसले 14 मिनटमा गरे। यो जितपछि अन्तिम 16 स्विजरल्याण्ड र कोलम्बिया भिड्नेछन्। हारपछि घाना अब आफ्नो देश फर्किनेछ। अन्तिम 16 खेलहरू आजै रातिदेखि शुरू हुनेछ। ह्युस्टन स्टेडियममा राति 10:45 क्यानाडा र मोरक्को बीच अन्तिम 16 पहिलो खेल हुनेछ। अन्तिम 16 अब क्यानाडाले मोरक्कोसँग, फ्रान्सले प्याराग्वेसँग, अमेरिकाले बेल्जियमसँग, पोर्चुगलले स्पेनसँग, ब्राजिलले नर्वेसँग, मेक्सिकोले इंग्ल्याण्डसँग, स्विजरल्याण्डले कोलम्बियासँग र अर्जेन्टिनाले इजिप्टसँग खेल्नेछ।
अब मौसम। आज राति देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोशी मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा रहेको छ। साथै लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारको 100 दिन पूरा। शासकीय सुधारका लागि तोकिएका 100 बुँदे कार्यसूचीको 80% भन्दा बढ़ी कार्यान्वयन भएको सरकारका प्रवक्ताको भनाई। सहकारीको ऋण उठाउनका लागि विधेयकमा केही कड़ा प्रावधान राख्नु परेको सहकारी मन्त्री प्रतिभा रावलद्वारा स्पष्ट। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डको 92% काम सम्पन्न। भेनेजुएलामा आएको भूकम्पमा परि 50,000 भन्दा बढ़ी मानिस अझै बेपत्ता। र फिफा विश्वकप अन्तर्गत आजदेखि अन्तिम 16 खेलहरू शुरू हुँदै आज राति 11:15 क्यानाडा र मोरक्को बीच प्रतिस्पर्धा हुने। रेडियो नेपालबाट राति 9 समाचार सकियो। 10 हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।